नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। आदरणीय श्रोता, आज हामीसँग कार्यक्रम जगदम्बा सरोकारमा हल्दीबारी गाउँपालिकाबाट नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा प्रत्याशी हुनुभएकी मन्जु सिटौला हुनुहुन्छ। उहाँ नेकपा एमालेको सचिवालय सदस्य पनि हुनुहुन्छ, झापा क्षेत्र 3 इन्चार्ज पनि हुनुहुन्छ। झन्डै 3 दशकदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा डटेर उभिनुभएकी मन्जु अखिल नेपाल महिला सङ्घको सचिवालय सदस्य हुनुहुन्छ। चुनावी सेरोफेरोमा उहाँसँग आज हामी कुराकानी गर्दैछौँ। नमस्कार, कार्यक्रममा यहाँलाई स्वागत छ।
धन्यवाद।
के गर्दै हुन्छ अहिले?
अहिले चुनावकै सेरोफेरोमा रहेर जनताको बिचमा घर दैलो अभियान दिएर हिँडिरहेका छौँ।
अनि यो दोस्रो चरणको निर्वाचनको मिति सार्दै गइरहेको छ, निर्वाचन हुन्छ जस्तो लाग्छ?
मलाई विश्वास छ निर्वाचन हुन्छ
र हुनु पनि पर्छ।
हुनु पनि पर्छ।
कस्तो छ त अहिले चुनावी अभियान?
चुनावी अभियान यो 20 वर्ष पछि आएको स्थानीय निर्वाचन, जनताहरू मतदान गर्न आतुर हुनुहुन्छ। त्यसमा पनि नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न सबै जनताहरू आतुर भएको मैले देखेको छु।
अहिले नेकपा एमाले 3 प्रदेशमा भएको निर्वाचनमा चाहिँ चुनाव जितेको कारणले गर्दा तपाईँहरू अलि उत्साहित त हुनुभएको छैन?
उत्साहित पनि भएका छौँ। किन नेकपा एमाले 3 प्रदेशमा चुनाव जितिरहँदा त्यहाँबाट हिजोको प्रतिपक्ष नेकपा एमाले आज पहिलो शक्तिको रूपमा उदाएको छ, त्यसकारण नेपाली जनतामा एउटा उत्साह थपिएको छ।
यो झापामा चाहिँ महिला उम्मेदवारहरूको प्रस्तुतिलाई चाहिँ कसरी हेर्नु भएको छ तपाईँले?
महिला उम्मेदवारको प्रस्तुतिलाई म आफूले एउटा हार्दिकताका साथ ग्रहण गरेको छु र लिएको छु। महिलाहरू काम गर्ने सिलसिलामा पारदर्शी हुनुहुन्छ, यो कुरा जनताले पनि विश्वास गर्नुभएको छ। र अहिलेको 3 प्रदेशमा भइरहेको निर्वाचन, त्यो निर्वाचनमा महिलाहरू अधिकांश उपाध्यक्ष पदमा महिलाहरूले बढी मत ल्याएर उम्मेदवार पनि बढी जित्नु भएको छ। पुरुष अध्यक्षभन्दा महिला उपाध्यक्ष धेरै ठाउँमा जित्नु भएको छ। अर्को कुरा, अध्यक्ष र प्रमुख पदमा दिएको उम्मेदवारी पनि सबै ठाउँमा विजय हासिल गर्नुभएको छ। र महिलाहरू एक त जनसङ्ख्याको हिसाबले पनि महिलाहरू बढी हुनुहुन्छ र जनताको तहमा महिलाहरू बढी क्रियाशील हुनुहुन्छ र जनताको माझमा गरेको हिजो साङ्गठनिक गतिविधि र नेकपा एमालेको एउटा विचार एउटा भावनाकै कारणले र काम गरेकै हिसाबले पनि महिलाहरू स्थापित हुनुहुन्छ, त्यो कुरामा म विश्वास।
कतिपय ठाउँमा त महिला उम्मेदवारै नपाएको अवस्था छ नि, के भन्नुहुन्छ?
महिला उम्मेदवार नपाएको भन्ने कतिपय ठाउँमा विरलै होला। त्यहाँ ल्याउन महिलाहरूलाई अगाडि बढाउनका लागि अब जस्तो राज्यले नीति बनायो नि, अध्यक्ष वा उपाध्यक्षमा 1 महिला र त्यो हिसाबले उम्मेदवारै नपाउने होइन, तर महिलाहरूलाई धेरैवटा चुनौती छन्। कति त परिवारको सपोर्ट भएन होला र सामाजिक दृष्टिकोण पनि महिलाहरूलाई हेर्ने अझै पनि पितृसत्तात्मक सोच छ। मलाई पनि कतिपय ठाउँमा प्रश्न आएको थियो झापाकै सन्दर्भमा, तल झापाको सबैभन्दा तल्लो भेग केचनाबाट पनि मलाई सोध्नु भएको थियो, अविवाहित छोरीले उम्मेदवारी बन्यो भने विवाह हुँदैन अरे दिदी, मलाई यो चाहिँ धेरै ठुलो चुनौती आयो, म के गरौँ भनेर मलाई प्रश्न गर्नुभएको थियो। त्यो ठाउँमा पनि त्यस्तो होइन, हुनसक्छ र यी कुराहरू अझै पनि समाजमा प्रशस्तै छन् र त्यो कुरालाई नेकपा एमाले चिरेर लानुपर्छ र उम्मेदवारै नपाएको भन्ने मलाई त्यस्तो धेरै लाग्दैन।
तपाईँ अखिल नेपाल महिला सङ्घको जिल्ला सचिवालय सदस्य पनि हुन्छ, नेकपा एमालेको जिल्ला कमिटीको सचिवालय सदस्य पनि हुनुहुन्छ, अनि महिलाहरू चाहिँ कतिपय ठाउँमा महिलाहरू नभएकै कारणबाट चाहिँ पुरुषहरूले चाहिँ उम्मेदवारी पाएको जस्तो प्रमुख पदमा चाहिँ किन महिलाहरू कमी भइरहेछन् त?
यो चाहिँ महिलाहरूको बिचमा एउटा चुनौती छ, किनभने नीति ल्यायो, राज्यले नीति ल्यायो प्रमुख वा उपप्रमुखमा 1 महिला, तर कस्तो भने महिलाहरू प्रमुख चलाउन सक्दैनन् भने जो एउटा हिजोको पितृ सत्तात्मक सोच बोकेको यो यो चिन्तन चाहिँ अझै पनि पुरुषहरूमा प्रशस्तै छ र यो समाजमा यो चाहिँ एउटा विकराल रूप अझै पनि यो छ। यो चिन्तनकै यो एउटा पुरुषवादी चिन्तन हो र महिलाहरू उपा अध्यक्षको उम्मेदवार अथवा मेयरको उम्मेदवार हुन सक्दैनन् र भएनन् भन्ने कुरा चाहिँ त्यो अलिकति सामाजिक दृष्टिकोण पनि गलत छ र सम्भावना बोकेका महिलाहरू थुप्रै हुनुहुन्थ्यो र महिलाहरूलाई पनि अब अध्यक्षमा चाहिँ ठुलो सङ्घर्ष गर्नुपर्छ, भोलि चाहिँ त्यहाँभित्रबाट केही विद्रोह आउँछ कि जितिँदैन कि भन्ने त्यो मनसाय लागेको होला, तर त्यस्तो छैन। यदि नेकपा एमालेको पुरुषले जित्ने ठाउँमा महिलाहरूले जित्दैनन् भन्ने मलाई लाग्दैन। सबै लागेको खण्डमा महिलाहरू पनि योग्य हुनुहुन्छ, सक्षम हुनुहुन्छ र जनताको माझमा काम गरेर आउनुभएको छ र अखिल नेपाल महिला सङ्गठन देशभरि मेचीदेखि महाकालीसम्म एउटा स्थापित सङ्गठन हो र यो सङ्गठनले हिजैदेखि तमाम नेपाली महिलाहरूका मुद्दा उठाएको छ र ती मुद्दाको बारेमा एउटा सशक्त रूपले आवाज उठाउने सङ्गठन भनेको अखिल नेपाल महिला सङ्गठन हो। त्यस सन्दर्भमा म के पनि भन्न चाहन्छु भने सम्पूर्ण महिलाहरूलाई, चाहे ती जोसुकै महिलाहरू हुन्, म मेरो सङ्गठनको महिला मात्रै भनेर भन्न चाहन्न, सम्पूर्ण देशभरिका महिलाहरू जुनसुकै पार्टीका महिलाहरूले पनि एउटा आन्दोलन गर्नै पर्छ। त्यो हरेक ठाउँमा बसेर आन्दोलन गर्नुपर्छ, त्यो चाहिँ पार्टीभित्रको एउटा सङ्घर्ष, पार्टीभित्रै रहेर पनि सङ्घर्ष गर्नुपर्छ र एउटा पुरुषवादी चिन्तन जुन छ नि समाजमा विकराल बनेको, यसलाई पनि चिर्नका लागि महिलाहरू एक ठाउँमा हुनुपर्छ र सङ्घर्ष गर्नै पर्छ, अझै पनि चुनौती छ।
तपाईँहरू कति दिनसम्म चाहिँ यो पुरुषवादी चिन्तन भन्दै हिँड्नुहुन्छ? अब पनि पुरुषवादी चिन्तन भन्नु
छ त्यो कतिपय ठाउँमा महिलाहरू चाहिँ किन, म किन छ भन्छु भने हिजो हामीलाई हाम्रो बुवाले आमाले समाजमा अगाडि सामाजिक रूपमा 5-7 छोरा मान्छेहरू बसेको ठाउँमा गएर छोरीले चाहिँ ठाडै बस्नु हुँदैन है, यो गर्नु हुँदैन है तिमीले भनेर भन्नुहुन्थ्यो र बिहान उठेर बिहानदेखि घर सफा गर्नेदेखि लिएर झाडु लाउनेदेखि लिएर कोठा सफा गर्ने काममा त्यो छोरी तल्लिन हुन्छन् र त्यो संस्कार सिकेर बुहारी बनेकी छिन् भने यो एउटा चिन्तन छोराले घरमा झाडु लाउनु हुँदैन, कपडा धुनु हुँदैन, भाँडा मस्काउनु हुँदैन भन्ने जुन एउटा छ, छोराले त्यो गर्नु हुँदैन भन्ने जुन एउटा चिन्तन बोकेका छ, त्यस्तै छोरी मान्छेहरूले अहिले यो समाजमा चाहिँ धेरै ठुलो सङ्घर्ष गरेर हामी यहाँ आइपुग्यौँ भने कतिपय त्यस्ता ठाउँहरू अझै पनि छन्। त्यसकारण यी समस्याहरू महिलाको माझमा अझै छन् र यसलाई चिर्नका लागि अझै पनि अखिल नेपाल महिला सङ्गठन सङ्घर्ष गर्नुपर्छ र व्यक्तिगत रूपमा पनि हामीले अझै यी कुराहरू चिर्न बाँकी नै छ।
भनेपछि महिलाले चुनाव जित्न सक्छन् भन्ने कुरा त अहिलेको 3 प्रदेशमा भएको निर्वाचनले पनि देखाइदियो होइन,
पुष्टि गरेको छ, जित्नुहुन्छ र जित्छौँ भन्ने पूर्ण मलाई विश्वास छ।
तपाईँ हल्दीबारी गाउँपालिकाबाट अध्यक्ष पदको प्रत्याशी हुँदै हुनुहुन्छ नेकपा एमालेको तर्फबाट होइन, के भनेर भोट माग्दै हुनुहुन्छ अहिले चुनावमा?
हामीसँग धेरै एजेन्डा छन्। एउटा त राष्ट्रिय स्तरमा हाम्रो पार्टी नेकपा एमाले उठाएको एजेन्डा, हिजो नेकपा एमाले ल्याएको बजेटमा आधारित रहेर पार्टीको गतिविधि, सङ्गठनको गतिविधि अनि त्यो बजेटलाई कार्यान्वयन गर्ने कुरामा जुन एउटा प्रधानमन्त्री कमरेड केपी शर्मा ओली हाम्रो पार्टीको श्रद्धेय अध्यक्षले यो देशमा चाहिँ एउटा तिब्बतबाट ल्याउने नाका,
चिनबाट
ल्याउने नाका खोल्नुपर्छ, हामीले 2 नाका विस्तार गर्नुपर्छ, रेलमार्ग, पहाडी रेलमार्ग बनाउनुपर्छ अनि यो देशमा जहाज आउने बाटो जुन बङ्गलादेशमासम्म आउने, तेस्रो देशबाट मुलुकबाट दोस्रो मुलुकबाट आउने जुन एउटा रेलमार्ग रेल आउन सक्छ भनेर जुन कुरा उठाइरहँदा त्यो चाहिँ हाँसोको रूपमा लिएका थिए प्रतिपक्षीहरूले र अहिले उनीहरूको घोषणापत्रमा रेलमार्ग बनाउन सक्छौँ र रेलमार्ग नेपालमा हुन्छ भनेर जुन भनिरहेका छन् नि, यो कुरा यथार्थ थियो, सत्य थियो, सपना नै देखेन भने हामीले केही गर्न सक्दैनौँ। त्यसकारण नेकपा एमाले ल्याएको नीति जुन कार्यक्रम छ हामी त्यसैलाई एमालेको नीति, एमालेकै नेतृत्व अब तपाईँहरूले जिम्मा लाउनुपर्छ है, हामीलाई हामी गर्न सक्छौँ। त्यसकारण पनि महिलाहरू योग्य छन्, सक्षम छन् र महिलाहरूले भ्रष्टाचार गर्दैनन्, भ्रष्टाचार न्यूनीकरण हुन्छ र महिलाहरूले यी काम गर्न सक्छन् र हामीले उठाएका एजेन्डा, हामी महिलाहरूको सन्दर्भमा हामीले अहिले तत्कालै हाम्रो हल्दीबारी गाउँका पालिकामा उठाएका एजेन्डाहरू भनेका हामी चाहिँ कृषि सम्बन्धी एजेन्डा छन् हाम्रा, स्वास्थ्य सम्बन्धीका एजेन्डाहरू छन् र युवाहरूलाई ले चाहेका जुन अब एजेन्डा, युवा सम्बन्धित रहेका एजेन्डाहरू छन्, खानेपानीका एजेन्डा छन्, बाटाघाटाका एजेन्डा छन् र तिनीहरूलाई कसरी सञ्चालन गर्ने, कसरी त्यहाँ स्थापित गर्ने भन्ने हामीसँग थुप्रै एजेन्डाहरू छन्।
ठिकै छ, अहिले हामी एजेन्डा बारेमा कुरा गर्छौँ। श्रोता, अहिले हामी कार्यक्रम जगदम्बा सरकारमा छौँ, हामीसँग हल्दीबारी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदमा उठाउनु भएकी मन्जु सिटोला हुनुहुन्छ। उहाँ नेकपा एमाले जिल्लाको सचिवालय सदस्य पनि हुनुहुन्छ। मन्जुजी, यहाँले चाहिँ हल्दीबारी गाउँपालिकामा अहिले भोट मागिरहँदाखेरि, चुनावी अभियानमा हिँडिरहँदाखेरि त्यहाँ हल्दीबारी, अहिलेको जलथल, गोलधाप र हल्दीबारी, यो तिनटै पूर्व गाविसहरूमा चाहिँ नेपाली काङ्ग्रेस, माओवादी, राप्रपा लगायतका अन्य पार्टीहरूको स्थिति कस्तो छ त?
नेपाली काङ्ग्रेस, राप्रपा, माओवादी र एमाले, अब हाम्रो क्षेत्रमा तिनवटा चारवटा राजनीतिक दलहरू छन्। त्यसमा नेकपा एमाले अहिले सशक्त छ र नेपाली काङ्ग्रेस दोस्रो स्थानमा छ र तेस्रो स्थानमा माओवादी छ, अलिक धेरै कमजोर छ, र राप्रपा चौथो स्थानमै छ। राप्रपा चौथो स्थानमा छ र राप्रपाको एउटा के पनि भयो भने पश्चिमतिरको जुन एउटा अहिलेको चुनाव जितेर आएको अवस्थालाई हेरेर राप्रपाका जनताहरू चाहिँ निराशाजनक, उनीहरूको हरेक कार्यक्रममा निराशाजनक उपस्थिति छ। अब राष्ट्रिय प्रजातन्त्र पार्टीले यो 21औं शताब्दीमा हिन्दू राज्य र राजतन्त्रलाई स्थापित गर्छौँ भन्ने जुन एउटा उनीहरूको एजेन्डा छ त्यो नै गलत छ, अब सुधारेर लिएर जानुपर्छ भन्ने अब सामान्य मतदाताहरूको त्यो छ, उनीहरूका मतदाताको। त्यस कारण राष्ट्रिय प्रजातन्त्र पार्टी कमजोर छ र दिनदिनै उनीहरू खच्किँदो अवस्थामा छन्। उनीहरूले जबरजस्त गरेर लगेर झन्डाको प्रदर्शनी गरिएको छ राष्ट्रिय प्रजातन्त्रको। खासमा अब बाटोघाटोमा हेर्दाखेरि राष्ट्रिय प्रजातन्त्र पार्टीको चाहिँ यहाँ चाहिँ अलिक स्थिति दर्बिलो छ कि भन्ने हिसाबले देखे पनि उनीहरूको अवस्था कमजोर छ। र नेपाली काङ्ग्रेस, माओवादी साङ्गठनिक रूपले कमजोर छ, तर उनीहरू हिजो हामी चाहिँ धेरै लामो समयसम्म एउटा क्रान्ति गरेर आयौँ र त्यो क्रान्तिमा धेरै कुरा हामीले स्थापित गरेका छौँ भनेर भनिरहँदा त्यो कुरालाई पनि जनताले विश्वास गरेका छैनन् र भने नेपाली काङ्ग्रेस दोस्रो स्थानमा छ र नेपाली काङ्ग्रेसबाट पनि लामो समयसम्म नेपाली काङ्ग्रेसले त्यो ठाउँमा पनि अब शासन चलाएकै हो, सरकार चलाएकै हो, र नेपाली काङ्ग्रेसको सरकार पनि हिजो हामीले हेऱ्यौँ, वास्तवमा नेपाली काङ्ग्रेसको सरकारले पनि त्यस्तो केही उपलब्धिमूलक कामहरू केही गरेन र त्यहाँनिर अब सांसद पनि नेपाली काङ्ग्रेसले जितेकै हो भने अब काङ्ग्रेसप्रति पनि हाम्रो मोह घटेको छ भनेर जनताहरूले भन्ने गर्छन्। र नेकपा एमाले, अब नेकपा एमालेको सन्दर्भमा नेकपा एमाले साङ्गठनिक रूपले पनि मजबुत छ। अखिल नेपाल महिला सङ्गठन, युवा सङ्घ, किसान सङ्घ, बुद्धिजीवी सङ्गठन लगायतका नेकपा एमालेका सङ्गठनहरू दर्बिला छन् र नियमित सङ्गठनहरू सञ्चालन भएका छन् र नेकपा एमाले गर्छ भन्ने जनतालाई विश्वास छ र हामीले गर्नुपर्छ र हामी गर्छौँ भन्ने हामीले विश्वास दिलाएका छौँ र जनताहरूले नेकपा एमालेप्रति जनताहरू विश्वस्त छन्। र जुन गाउँ विकासमा आएको बजेट, हिजो चाहिँ हल्दीबारी तिनवटा गाउँ विकास, अहिलेको यो हल्दीबारी गाउँपालिका हिजो तिनवटा गाउँ विकास भइरहँदा हल्दीबारीमा नेकपा एमाले अध्यक्ष जित्नुभएको हो र जलथलमा पनि नेकपा एमालेकै अध्यक्ष जित्नुभएको हो भने गोलधापमा पनि नेकपा एमाले अध्यक्ष जितिरहेको हो र त्यो अध्यक्ष जितिरहँदाखेरि जनताको तहमा नेकपा एमाले धेरै काम गरेको छ। अपाङ्गहरूलाई त्यहाँ भत्ता दिएको छ, आफ्नै गाउँबाट निर्णय गरेर बाटाघाटाहरू, खाने पानीहरू, कृषि सडकहरू र कृषि सम्बन्धी कार्यक्रमहरू, धेरै कार्यक्रमहरू नेकपा एमाले ल्याएको छ र नेकपा एमालेका कार्यकर्ताहरू इमान्दार छन्, लोभी पापी छैनन् भनेर जनताहरूले विश्वास गरेका छन्।
के एजेन्डाहरू राख्नुभएको छ घोषणापत्रमा?
हामीले घोषणापत्रमा पहिलो कुरा स्वास्थ्य, सबैभन्दा ठुलो समस्या हामी स्वास्थ्य रह्यौँ भने मुलुकको समृद्धि र विकास गर्न सक्छौँ भन्ने हामीलाई लागेको छ। र स्वास्थ्यमा जनता, त्यो क्षेत्र भनेको कस्तो भने आदिवासी, जनजाति, लोपोन्मुख महिलाहरू भएको एउटा गाउँपालिका हो र ती मान्छेहरूलाई, ती समुदायहरूलाई स्वास्थ्यको क्षेत्रमा अहिले उपस्वास्थ्य चौकीमा निशुल्क सेवा प्रदान गरिएको छ र हामीले के सोच बनाएका छौँ, अब हुने 5 वडामा त्यो गाउँपालिकामा 5 वडा छन् र ती 5 वडामा हामी प्रत्येक वडामा स्वास्थ्य संस्था, स्वास्थ्य चौकी निर्माण गर्नेछौँ र एउटा हेल्थ पोस्ट, 50 शैयाको हेल्थ पोस्ट निर्माण गर्ने, अस्पताल निर्माण गर्ने तयारीमा हामी लागेका छौँ भने हल्दीबारी, जलथल र गोलधाप सिङ्गो एउटा गाउँपालिकालाई हामीले वरिपरि, जस्तो हाम्रो दक्षिणतिर 4 कोसे झाडी छ, त्यो 4 कोसे झाडीलाई हामीले चाहिँ 4 कोसे झाडीमा रहेको एउटा पाथिभरा पर्यटकीय क्षेत्र अनि ऐतिहासिक धनुष पोखरी त्यो क्षेत्रमा छ र भुल्के भन्ने एउटा चाहिँ जनजातिले त्यो साकेला त्यहाँ पर्व मनाउनुहुन्छ र त्यो तिनवटा क्षेत्रलाई जोडेर त्यो मात्रै होइन, हामीले चाहिँ त्योदेखि अनि किचकबध र केचन कबल त्यसलाई पनि एउटा जोडेर चाहिँ पर्यटकहरूलाई आकर्षण गर्ने खालको एउटा भिजन ल्याउने गरीको हामीले घोषणा पत्र तयार गरेका छौँ र युवाहरूको क्षेत्रमा हामीले चाहिँ एउटा खेल मैदान युवाहरूको खेल मैदान तयार गर्ने हरेक वडामा खेल मैदानको लागि हामीसँग जग्गाको कमी छैन. हामी जग्गा त्यो ग्राउन्ड तयार गर्छौँ खेल मैदानको हामीसँग मैदानको कमी छैन भने अर्कोतिर फिटनेस सेन्टर युवाहरू पनि अब तन्दुरुस्ती हुनुपर्छ. यो चाहिँ तह अथवा राज्य निर्माण गर्ने भनेको पुस्ता भनेको अब युवा हो. उसले चाहिँ आफ्नो फिटनेस एकदम तन्दुरुस्त राख्नका लागि पनि युवाहरूका लागि फिटनेस सेन्टर तयार गर्नुपर्छ भनेर हामी लागेका छौँ. र त्यस्तै गरी त्यहाँ चाहिँ अब चिया खेती धेरै भएको ठाउँ छ र त्यो चिया खेतीलाई चाहिँ अब किसानसँग त्यहाँका चिया उद्योगीहरूसँग मिलेर त्यो चियाको हरियो पत्तीलाई हामी चाहिँ एउटा त्यो हरियो चियाको पत्तीलाई उद्योगपतिहरूसँग बसेर हामीले अब बस्न बाँकी छ त्यो हामीले अलिकति तयारी गरेका छौँ. बसेर त्यसलाई चाहिँ कुन तहबाट लाँदा किसानहरू चाहिँ बढी लाभान्वित हुन्छन् र बिचमा बिचौलाहरूले उनीहरूलाईबाट चाहिँ जनताले सिधै राहत पाउने कुरालाई चाहिँ त्यो बिचौलाहरूबाट उनीहरू प्रभावित नहुन् भन्ने हिसाबले हामी एउटा कार्यक्रम ल्याउँदैछौँ भने अब जस्तो पशु पन्छी विभिन्न खालका कार्यक्रमहरू हामीले घोषणा पत्रमा तयार गरेका छौँ भने अर्को हामीले बाल मैत्री अनि अपाङ्ग मैत्री विद्यालयहरू अपाङ्गहरू जलथलमा धेरै हुनुहुन्छ र भने अपाङ्ग मैत्री विद्यालयहरूको व्यवस्थापन गर्न हामीले त्यो घोषणा पत्रमा तयार गरेका छौँ भने अर्को हामीले त्यहाँ चाहिँ लोपोन्मुख जातिहरू छन् लोपोन्मुख जाति मेचे जाति छ त्यहाँ सन्थाल जाति छ त्यसै गरी अब लिम्बू जातिहरू छन् दमाई जातिहरूको बाहुल्यता भएको कारणले उनीहरूका वेशभूषा र त्यो संस्कृतिका लागि ती चिजहरू ती लोपोन्मुख हुन लागेका ती सामग्रीहरूलाई हामीले चाहिँ एउटा सङ्ग्रहालय बनाएर त्यसलाई सङ्ग्रहालयमा चाहिँ हामी व्यवस्थापन गर्ने गरी हामीले घोषणा पत्र तयार गरेका छौँ.
यो भौतिक संरचनातर्फ के सोचिरहनु भएको छ?
स्थानीय तहका भौतिक संरचना
तपाईँहरूको राज्यमा तपाईँहरूको सरकारले भोलि तपाईँहरू निर्वाचितद्वारा गइसके पछाडि तपाईँहरूको सरकारले हल्दीबारी गाउँ कार्यपालिकाको सरकारले त्यो त्यहाँको भौतिक पूर्वाधारसँग विकास सम्बन्धी के कार्यक्रमहरू ल्याउनु गर्नेछ?
भौतिक पूर्वाधारको लागि हामीले 3 गाउँ विकास वरिपरि हामीले रिङ रोडको तयारी गरेका छौँ. त्यो 3 जस्तो त्यसले गरामनी छुन्छ भद्रपुर नगरपालिका छुन्छ राजगढको गाउँपालिका छुन्छ भने दक्षिणतिर एउटा 4 झाडी त्यो वरिपरिको क्षेत्रलाई हामीले रिङ रोड बनाउने भनेर हाम्रो घोषणा पत्रमा राखेका छौँ भने अर्कोतिर हामीले अब विभिन्न खालका त्यहाँ चाहिँ लोपोन्मुख जातिहरू अनि भूमिहीन किसानहरूको बसोबास छ भने ती भूमिहीन किसानहरूलाई हामीले चाहिँ एउटा बस्ती जस्तो
आवास गृह
बनाउने तयारी पनि हामी गर्छौँ र त्यो आवास गृह त्यहाँ स्थापना गर्छौँ. हामी
यति धेरै कार्यक्रमहरू बाँड्दै हुनुहुन्छ कसरी सम्पन्न गर्नुहुन्छ? बजेट कहाँबाट ल्याउनुहुन्छ?
सम्पन्न गर्छौँ मलाई विश्वास छ. स्थानीय तहमा राज्य कोषबाट आउने बजेट र त्यहीँका जनताहरू विकास गर्ने कुरामा आतुर छन् त्यसमा पनि म आफू महिला अध्यक्षको उम्मेदवारी भइरहँदा राज्यले दिएको बजेट त्यो बजेट दुरुपयोग हुने छैन मलाई विश्वास छ. नेकपा त्यो बजेट विकास गर्न त्यो बजेट खर्च गर्न महिलाको आवश्यकता छ र महिलाहरूले गर्छन् र गर्न सकिन्छ भन्ने मलाई विश्वास लागेको छ र त्यो बजेट खर्च गर्न हामी नै चाहिन्छ नेकपा एमाले नै चाहिन्छ र हामी नै चाहिन्छ त्यसलाई व्यवस्थापन हामी सहज ढङ्गले गर्छौँ भन्ने मलाई लागेको छ.
श्रोता अहिले हामी कार्यक्रम जगदम्बा सरकारमा छौँ. हामीसँग हल्दीबारी गाउँ कार्यपालिकाका अध्यक्ष पदका एमालेका तर्फबाट अध्यक्ष पदका प्रत्याशी मन्जु सिटौला हुनुहुन्छ. उहाँ नेकपा एमाले जिल्ला सचिवालय सदस्य पनि हुनुहुन्छ. मन्जुजी यहाँले चाहिँ उम्मेदवारी दिइरहँदाखेरि प्रचार अभियानमा हिँडिरहँदाखेरि चाहिँ तपाईँको उम्मेदवारी फिर्ता भयो भन्ने केही सञ्चार माध्यमहरूमा आएको थियो के साँच्चै हो यो हल्ला?
त्यो झुट हो. त्यो चाहिँ यो सामाजिक सञ्जालबाट जसरी कुराहरू आए वास्तवमा यो कुरामा म विश्वास त छैन. मलाई कुनै मेरो नेतृत्व पङ्क्तिबाट यस्तो हो भनेर मलाई अहिलेसम्म सूचना गरिएको पनि छैन. प्रदेशको सचिवालयले गरेको निर्णय त्यो निर्णय नै हुन्छ र पार्टीले दिएको जिम्मेवारी वहन गर्न म आफू लागेका छु र जनताको तहमा म स्थापित छु भन्ने मैले विश्वास गरेको छु र एउटा ठुलो जनलहरको अहिले त्यहाँ चाहिँ जनलहरका साथ म चुनावी अभियानमा जुटेको छु र ती सूचनाहरू ती भ्रामक हुन्. वास्तवमा म मिडियाका साथीहरूलाई पनि के भन्न चाहन्छु भने यो जनताको एउटा के भन्छ जनताको इच्छा विपरीत जनताको भावना विपरीत मिडियाले यो भूमिका निर्वाह नगरोस् उहाँहरूलाई पनि हार्दिकताका साथ अपिल गर्न चाहन्छु.
भनेपछि तपाईँ सक्षम हुनुहुन्छ?
म सक्षम छु.
जित्नुहुन्छ चुनाव?
चुनाव म एकदम विश्वासका साथ हार्दिकताका साथ जनताले दिएको अभिमत जनताहरू नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न आतुर छन्। त्यसमा पनि महिला उम्मेदवार हल्दीबारी गाउँपालिकाले पाएको छ, उहाँहरू खुसी हुनुहुन्छ। यस मानेमा पनि म चुनाव जित्छु, मलाई विश्वास छ।
यो स्थानीय तह, यो चाहिँ राज्यको तल्लो इकाइ पनि भनिन्छ यसलाई, होइन? अहिले हाम्रो सरकारले तीन तहको राज्यको व्यवस्था गरेको छ, तीन तहको सरकारको व्यवस्था गरेको छ, केन्द्रीय सरकार, प्रान्तीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार। तपाईँहरू स्थानीय सरकारको चाहिँ प्रतिनिधित्व गर्दै हुनुहुन्छ, त्यहाँका जाति, भाषा, सीमान्तकृत यी सबै वर्गहरूलाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ त? अब तपाईँ राज्यको चाहिँ एउटा प्रमुख अङ्गमा जाँदै हुनुहुन्छ, त्यो वर्गहरूलाई कसरी विश्लेषण गर्नुभएको छ?
त्यहाँ चाहिँ अहिले के छ भने, जस्तो सीमाङ्गकृत, सीमान्तकृत जाति, लोप उन्मुख, समथाल, जनजाति, आदिवासी, वास्तवमा यो शक्ति भनेको यो देशको धरतीपुत्र हो, उनीहरूलाई नेकपा एमाले सम्मान गरेको छ। हिजो चाहिँ हाम्रा श्रद्धेय अध्यक्ष मनमोहन,
मैले मेचे जाति छुटाउनु भयो नि,
मैले लोप उन्मुख भने, लोप उन्मुख मेचे जाति हो र मेचे लोप उन्मुख जाति हो, मैले त्यस कारण लोप उन्मुख जाति भने र राज्यले हिजो श्रद्धेय कमरेड मनमोहन अधिकारीले 100 रुपियाँबाट सुरु गरेको यो जुन भत्ता छ, आज राज्यले त्यसलाई 2000 पुर्याएको छ र त्यो सुविधा पाउनेमा लोप उन्मुख जाति हुनुहुन्छ भने उनीहरू नेकपा एमालेलाई मतदान गर्न आतुर छन्। र अहिले केन्द्रको नीति अनुसार 5000 रुपियाँ भत्ता दिने एमाले सरकार बढायो भने भन्ने जुन कुरा छ, वृद्धहरू पनि चाहिँ उनीहरू धेरै हार्दिकताका साथ चुनावमा लाग्नुभएको छ भने, अब यी जातिहरूको बारेमा, यी जातिहरूलाई स्थानीय तहमा, जस्तो लोपुन्मुख मेचे जाति छ, उनीहरूको आफ्नो मातृभाषामा, उनीहरूलाई विद्यालयमा आफ्नो मातृभाषा पठन पाठन गराउने भनेर हामीले कतिपय विद्यालयहरूमा त्यो शिक्षिका शिक्षक खोजेर त्यो एउटा अभियान सुरु गरेका छौँ र जनजातिहरूले पनि त्यसै गरेर, अब लिम्बू जातिहरूले पनि जलथलको मोती निमाभिमा लिम्बू जातिको भाषा र संस्कृति लोप उन्मुख हुँदैछ र त्यो जाति भाषाहरूको संरक्षण गर्नका लागि लिम्बू भाषामा अध्यापन गराइरहनु भएको छ भने, अरू विभिन्न जात जातिहरूलाई त्यसरी उनीहरूलाई स्थापित गर्दै तिनीहरूलाई माथि ल्याउने, राज्यले उनीहरूको क्षेत्रमा बढी लगानी गर्ने, उनीहरूलाई आर्थिक स्रोतबाट विभिन्न खालका तालिमहरू, विभिन्न खालका आय आर्जनका विषयहरूमा उनीहरूलाई समावेश गराएर त्यो जातिको उत्थान गर्ने कुरामा म आफू लागेँ।
यी सबै काम त अरू पार्टीले पनि गर्छु भन्दैछन्, तर तपाईँहरू चाहिँ हामीले नै गर्छौँ, एमाले नै गर्नुपर्छ, किन भन्नुहुन्छ?
हामीसँग नीति छ, हामीसँग कार्यक्रम छ, जनता हामीप्रति विश्वास त हुनुहुन्छ र हामीले त्यहाँ जनताको माझमा काम गरेर देखाएका पनि छौँ। नेकपा एमाले हिजो पूर्व गाउँ विकास जितेका ठाउँहरूमा बाटादेखि, खानेपानीदेखि, स्वास्थ्य चौकीदेखि, र यो 20 वर्ष लामो दौरानमा चुनाव नभइरहँदा पनि नेकपा एमाले सदैव जनताको काममा जुटेको छ। त्यहाँ स्वास्थ्य चौकी बनाउने कुरामा, बाटो निर्माण गर्ने कुरामा, पुल पुलेसा बनाउने कुरामा, जनताको सानो समस्यादेखि सबै समस्यामा नेकपा एमाले सामेल छ। त्यसकारण पनि हामीले गर्नुपर्छ, हामी गर्न सक्छौँ, योग्य छौँ, हामी सक्षम छौँ, त्यसकारण हामी गर्न सक्छौँ र पारदर्शी ढङ्गले हामी त्यो काम गर्न सक्छौँ भन्ने मलाई विश्वास छ।
अरूले पनि त गर्छन् नि त,
अरूले गर्छौँ भन्छन्,
गर्छौँ भन्छन्
तर हामीले चाहिँ नीतिगत रूपमा गर्छौँ।
जस्तो तपाईँहरूको पार्टीले सरकार बनायो, होइन, 9 महिना सरकारमा त्यस्तो नतिजा दिने गरी त काम केही गरेन नि, होइन?
गरेको छ 9 महिना सरकार चलाउँदा नेकपा एमाले हिजो 900 अभियान ल्याएको छ र आफ्नो गाउँ आफै बनाऊ भन्ने अभियान सञ्चालन गरेको छ र त्यही अभियान अन्तर्गत आज हरेक गाउँमा, टोलमा बाटाघाटाहरू प्रशस्त, राम्रा बाटाहरू छन्। हल्दीबारी गाउँपालिकाका हरेक बाटामा अहिले 4-चक्के गाडी घुर्छ। त्यो अवस्था ल्याउने कुरामा नेकपा एमालेको भूमिका, नेकपा एमालेको नीति, नेकपा एमालेको चाहिँ ल्याएको बजेट, त्यस अनुसारको पनि जनताले हामीलाई विश्वास गरेका छन् र त्यो काम हामी पारदर्शी ढङ्गले गर्न सक्छौँ।
अब अलिकति तपाईँलाई महिलावादी ढङ्गबाट कुरा गर्दाखेरि, तपाईँहरूले अहिले तपाईँहरूको पार्टीले नेकपा एमाले झापामा दिएको महिला उम्मेदवारहरू 15 स्थानीय तहमा उम्मेदवार तय गर्दा 2 मात्रै प्रमुख पदमा दियो, किन?
प्रमुख पदमा 2 महिलाहरूलाई दियो,
यो अलि निर्वाचन ग्यापिङ भएर पनि हो यस्तो भएको?
एउटा त त्यो पनि हो, 20 वर्ष लामो समयसम्म निर्वाचन यो मुलुकमा भएको छैन अनि हिजो पाँच वर्ष जन्मिएको पाँच वर्षको बच्चा आज पच्चिस वर्ष भएको छ ऊ पनि चुनाव लड्न योग्य छ सक्षम छ र राजनीतिकमा ऊ धेरै बुझेर माथि आइसकेको छ र नेकपा एमालेमा कार्यकर्ताको कमी छैन नेताको कमी छैन त्यसकारण पनि नेकपा एमालेमा योग्य र सक्षम कार्यकर्ता भएको पार्टी हुनाले अब महिलाहरूले हुन त दुईवटा स्थानमा अहिले महिला प्रमुख पदमा उम्मेदवारी दिएको छ भन्नै पर्दा अलिकति एउटा दबाब पनि हुँदो रहेछ एउटा हिसाबले अर्को हिसाबले महिलाहरूसँग साँचो तालो आफूसँग भए पनि त्यो उघारेर खर्च गर्ने कुरामा अर्काकै अनुमति लिनुपर्ने कारणले पनि कतिपय महिलाहरूले त्यो कुरा चाहिँ
त्यो मनोविज्ञानले काम
गर्यो मनोविज्ञानले पनि काम गरेको होला मसँग पैसा छैन भोलि खर्च धेरै होला ऋण लाग्ला मैले कहाँबाट तिर्ने मसँग चाहिँ एउटा आर्थिक उपार्जन गर्ने कुनै एउटा स्रोत छैन साधन छैन भने त्यो कारणले पनि महिलाहरूलाई प्रभाव पारेको छ
अब यो अर्को पनि कारण देख्छु म जस्तो खास गरी धेरै हिजो चाहिँ गाउँपालिकाहरू धेरै थियो अहिले गाउँका पालिकाहरू हिजो गाउँ गाविसहरू धेरै थियो अहिले गाविओ गाविँदै गर्दा पनि धेरै खाले चाहिँ नेतृत्वहरू चाहिँ ल्याक भएर बस्छ उनीहरू क्रियाशील हुन सकेनन् उनीहरू त्यहाँबाट अपग्रेड गरेर माथि जान सकेनन् त्यो कारणले पनि हो
एउटा त त्यो कारण पनि हो
जस्तो अब तपाईँहरूले चाहिँ अब नेक्स्ट इलेक्सनसम्म अर्को चुनावसम्ममा महिलाहरूको सहभागिता कसरी गराउनुहुन्छ तपाईँ त अखिल नेपाल महिला सङ्घको सचिवालय सदस्य पनि हो
अर्को चुनावसम्ममा हामी फेरि झापाको पन्ध्रवटा स्थानीय तहमा 50-50 आधी आधी ठाउँमा प्रमुखको जिम्मेवारी लिन सक्ने हैसियतबाट सशक्त महिलाहरू उत्पादन गर्ने कुरामा अखिल नेपाल महिला सङ्गठनले काम गर्नेछ
जस्तो अब यो महिलाहरूको एजेन्डा चाहिँ तपाईँले यो प्रतिबद्धता पत्रमा महिलाहरूको एजेन्डा चाहिँ ल्याउनु भएन नि
महिलाहरूको एजेन्डा छ
है
महिलाहरूको एजेन्डा छ मैले अघि भने महिलाहरू चुनावमा किन प्रमुख पदमा दुईजना मात्रै झापामा भनिरहँदा मैले जुन प्रश्न हजुरसँग मैले भने नि एउटा त त्यो पनि हो कि महिलाहरू आय आर्जन गर्ने एउटा बाटो पाटो नभएका कारणले पनि आज त्यो भएको छ भने अब हामी महिलाहरूलाई सशक्तिकरणका लागि सबल र सक्षम बनाउनका लागि हामी महिलाहरूको बिचमा आय आर्जनको र उत्पादन वृद्धिका लागि हामी योजनाबद्ध ढङ्गले कार्यक्रम ल्याउनेछौँ र महिलाहरूले भोलि कसैसँग धेरै छन् अहिले साना किसान सहकारी महिलाहरूले सञ्चालन गरेका छौँ करोडौँ रुपियाँ त्यसमा चाहिँ अहिले लगानी गरिएको छ भने भोलि त्यहाँबाट उत्पादन भएका अनि मसँग कसैसँग मैले हात थाप्नु पर्दैन माग्नु पर्दैन अब म आफू पनि योग्य छु सक्षम छु त्यहाँ यति खर्च गर्न सक्छु भन्ने महिलाहरूको एउटा सामर्थ्य तयार भएर आउन सक्ने महिलाहरू तयार हुनुहुन्छ र निर्माण हुनुहुन्छ
अब जाँदा जाँदै हामीसँग समय अलि अन्तिम हुँदैछ जाँदा जाँदै झापाली महिलाहरूलाई के भन्न चाहनुहुन्छ
झापाली महिलाहरूलाई सर्वप्रथम त म मेरो तर्फबाट नेकपा एमाले झापा जिल्ला कमिटी सचिवालयको तर्फबाट अखिल नेपाल महिला सङ्गठनको सचिवालयको तर्फबाट के भन्न चाहन्छु भने महिला कमरेडहरूलाई साथीहरूलाई र अन्य विभिन्न मित्रहरूलाई मतदाताहरू सबैलाई तपाईँहरू निराश नहुनुहोस् हार्दिकताका साथ आफ्नो क्षेत्रमा महिला उम्मेदवारहरूको पक्षमा आवाज उठाउनुहोस् महिला उम्मेदवारलाई विजय गराउनका लागि तपाईँहरू लाग्नुहोस् यो समयसम्म एकदम हार्दिकताका साथ लाग्नुहोस् र दृढताका साथ लाग्नुहोस् र निराश नबन्नुहोस् किनकि महिलाहरूलाई प्रमुख ठाउँमा दुई ठाउँमा नेकपा एमाले स्थानीय तहको प्रमुख बनाएको छ त्यसमा पनि बेला बखत झटाराहरू आइरहन्छन् र मलाई पनि कतिपयले फोन गरिरहनुहुन्थ्यो के हो पत्र पत्रिकामा यस्तो आएको छ सामाजिक सञ्जालमा यस्तो आएको छ यो चाहिँ के हो भनेर सोधिरहनुहुन्छ त्यस कारण तपाईँहरू विचलन नहुनुहोस् र नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न तपाईँहरू दृढताका साथ लाग्नुहोस् म सबै आदरणीय महिला मित्रहरूलाई मेरो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु
हस् यहाँले महत्त्वपूर्ण सुझावहरू दिनुभयो र अहिलेको स्थानीय तहमा राज्यले गर्ने एजेन्डाहरूसहित तपाईँले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ यसको लागि म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु
धन्यवाद मलाई यो रेडियो भिजनमा ल्याएर आफ्ना दुई चार शब्द राख्न दिनुभएकोमा यो रेडियो भिजन परिवारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु र साथै तपाईँलाई पनि मेरो तर्फबाट हार्दिक शुभकामना र धन्यवाद भन्न चाहन्छु
श्रोता अहिले हामीले नेकपा एमाले झापाका सचिवालय सदस्य तथा अखिल नेपाल महिला सङ्घ जिल्ला सचिवालय सदस्य मन्जु छिटौला जो हल्दीबारी गाउँ कार्यपालिका मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नु भएको छ। महिलाहरू उम्मेदवार हुने कुरामा पहिलो पंक्तिमा उभिने कुरामा पार्टीहरूले किन कन्जुसै गरिरहेका छन्, महिलाहरू किन पछि परिरहेका छन्, महिलाहरू किन अब डटेर उभिनु पर्छ भन्ने विषयमा अखिल नेपाल महिला संघ झापाको सचिवालय सदस्य मञ्जु सिटोलासँग कुराकानी गरेका छौँ। यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिसकेको छ। कार्यक्रमप्रति कुनै सल्लाह अनि सुझाव भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। त्यसको लागि हाम्रो सम्पर्क ठेगाना हो कार्यक्रम सरकार रेडियो भिजन 91.6 MHz भदपुर रोड बिर्तामोड। त्यसै गरी हामीलाई 023545513 सिधा सम्पर्क गर्न पनि सक्नुहुनेछ। हवस् त, अर्को साता हामी फरक विषय र प्रसङ्गका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म कार्यक्रम प्रस्तुता माधव विद्रोही बिदा हुन चाहन्छु। हस्त, नमस्कार।